भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। आजको एकल कविता वाचनमा हामी बाँके कोहलपुरका कवि प्रदीप भट्टराईलाई लिएर आइपुगेका छौं। उहाँ राजमणी देवी माता र भानुभक्त भट्टराई पिता, उहाँको पुस्तकमा लेखिएको परिचय। हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका उपाध्यक्ष हुनुहुन्छ। रेडियो कोहलपुर 101.2 मेगाहर्जसँग पनि सम्बन्धित हुनुहुन्छ। यो रेडियोका प्रबन्ध निर्देशक पनि हुनुहुन्छ। प्रदीप भट्टराई आज कविता लिएर आइपुग्नु भएको छ। उहाँको प्रकाशित कृतिहरूमा विरूद्धमा कविता संग्रह र शौचालयमा ईश्वर गजल संग्रह छन्। योभन्दा बढी परिचय म प्रदीपजीबाटै लिन्छु। तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
धन्यवाद अजीजी।
तपाईँको परिचय मैले भनेको भन्दा अरू केही भन्नु पर्दाखेरि अलिक वृहत परिचय गर्नुपर्दा के भन्नुहुन्छ?
पेसाले व्यापारी हुँ र कविता र जुन गजल विधामा कलम चलाइरहेको छु त्यसलाई मैले रहर सौख भन्दा पनि त्यो पनि एक किसिमको पेसै हो। मलाई त्यो मेरो व्यापार पेसाले खान दिन्छ भने यो पेसाले खान नदिए पनि त्योभन्दा बढी आत्मसन्तुष्टि दिने हुँदा म यो दुवै पेसा नै अँगालिरहेको छु।
एकदम कम हुन्छन् होला व्यापारी कविहरू है। तपाईँले के अरू साथीहरू त्यस्तो भेट्नु भएको छ व्यापारमा लागेका मान्छेहरू जो चाहिँ कविता लेख्नुहुन्छ अथवा गजलहरू लेख्नुहुन्छ?
कमै भेटेको छु। अब कति साथीहरू मसँगैका जो पहिलादेखि नै कविता लेख्नुहुन्थ्यो उहाँहरू अहिले व्यापारमा छिरिसकेपछि त्यहाँबाट निष्क्रिय जस्तो भइसक्नु भएको छ। र यो दुईवटा विधालाई सँगसँगै लानु, एउटा व्यवसाय सँगसँगै कविता वा गजलमा निरन्तरता दिनु एउटा ठुलो साधना चाहिन्छ त्यसको लागि, र समयमा मिलाउन पनि धेरै अप्ठ्यारो हुने हुनाले मैले मिलाइरहेको छु र त्यस्तो गाह्रो पनि छैन।
कवि बढी हाबी हुन्छ कि व्यापारी बढी हाबी हुन्छ तपाईँमा?
अब कवि कविता लेखेर कवि म भित्रको कवित्व जब हाबी हुन्छ त्यतिखेर भित्रैबाट मिल्ने आत्मसन्तुष्टि एकदम व्याप्त हुन्छ, तर व्यापार जब हाबी हुन्छ त्यतिखेर मैले कवितालाई बिर्सेछु कि भनेर आत्मग्लानी हुन्छ।
अब सुरुवात गरौँ कविता वाचनबाटै। आज तपाईँको विरुद्धमा कविता संग्रह प्रकाशित भएको पनि दुई वर्ष हुन लाग्यो,
सम्भवतः दुई वर्ष हुन लाग्यो।
यसबाट हामी केही कविताहरू अथवा योभन्दा बाहिर पनि तपाईँले कविताहरू ल्याउनु भएको छन् भने ती कविताहरू सुनाउँ। कस्ता कविता सुनाउनुहुन्छ हामीलाई आज?
छोटो कविता सुनाउँछु, शीर्षक छैन कवितामा, र शीर्षक नहुनुको कारण मेरा कविता यी छोटा कविताहरू आफैमा शीर्षक बोकेर हिँडिरहेका छन्। यी कविताहरूको शीर्षक राख्दा शीर्षक पुष्टि नहुने भएकाले मैले बिना शीर्षकका केही छोटा कविताहरू सुनाए र कविता वाचन गरे। उसको वैवाहिक जीवन आज सफल भएको छ, ऊ बाबु भएको छ। उसको वैवाहिक जीवन आज सफल भएको छ, ऊ बाबु भएको छ। तर भर्खरै सन्तान जन्माएको उसले सन्तानविहीन दाजुलाई यो खबर कसरी सुनाउला? तर भर्खरै सन्तान जन्माएको उसले सन्तानविहीन दाजुलाई यो खबर कसरी सुनाउला?
छोटो कविताको यो पहिलो कविता हामीले सुन्यौं। अर्को कविता,
अर्को, यदि मायाको अन्तिम उद्देश्य विवाह नै हो भने, यदि मायाको अन्तिम उद्देश्य विवाह नै हो भने के विवाहितहरूले माया गर्दैनन् र? त्यसै गरी अर्को छ,
तेस्रो कविता। शीर्षक किन दिनुहुन्न प्रदीपजी तपाईँ छोटो कवितालाई?
शीर्षक पुष्टि हुँदैनन्। शीर्षक पुष्टि नभइसकेपछि एउटा कविता मैले सुख साहेब र उसको पढेको थिएँ, मान्छे र ईश्वर शीर्षकको कविता। कविता यस्तो थियो, मान्छे र ईश्वर शीर्षकको कविता। शीर्षक मान्छे र ईश्वर, र कविता चाहिँ ईश्वरहरू शौचालय जाँदैनन्। त्यो शीर्षकले पुष्टि गरेका छ। शीर्षक बिना यो कविता पूर्ण हुने थिएन, तर मेरा कविताहरू आफैमा पूर्ण छन् र आफैमा यी शीर्षक भएको नाताले मैले कुनैमा पनि शीर्षक दिइनँ।
अब तेस्रो कविता सुनौ।
यो देशले धोका दिएपछि म विदेशी, यो देशले धोका दिएपछि म विदेशी, सोच्दैछु तिमीलाई गर्ने माया, मैले यो देशलाई गरेको भए सायद यो देशले मलाई धोका दिने थिएन।
विदेश पनि जानुभएको थियो?
कहियो, 5-5.5 वर्ष बस्यो।
कुन देश?
साइप्रस।
कति अगाडिको कुरा हो यो?
2001 मा गएको।
तपाईँलाई त्यस्तो लाग्छ कि देशलाई गर्ने माया चाहिँ प्रेमिकालाई गर्ने माया चाहिँ देशलाई बढी गरेको थिएँ भने अझ राम्रो हुन्थ्यो जस्तो फिल हुँदै आयो.
जब एउटा टिनएजर्स भनेको त्यो देश के हो मान्छेले बुझ्दैन र म पनि त्यही आम नेपालीले जिउने जिन्दगी त्यही प्रकारले जिएँ, फरक केही पनि थिएन. र त्यो अवस्थामा एउटा प्रेमी भइएछ कता कता, एकदमै प्रेममा पर्यो त्यो आम, जो पनि लगभग सबैको त नभनौँ
अधिकांशको
त्यो हुँदो रहेछ. र मलाई विदेश गइसकेपछि मलाई फिल भयो म विदेश आएको देशमा कुनै सम्भावना नै छैन कि भनेर अवसरहरूको खोजीमा गएको थिएँ. र मैले तिमीलाई गर्ने माया त्यो बेला देशलाई गरेको भए त्यो अवसर त म विदेश आउनु पर्दो रहेछ, उहीँ मैले पाउँदो रहेछु भन्ने भएको भएकाले नै मैले कविता लेखेको.
कोवलपुरका कवि प्रदीप भट्टराई आज हामीसँग हुनुहुन्छ र हामीलाई छोटा कविताहरू सुनाइरहनु भएको छ. उहाँको विरुद्धमा कविता संग्रह प्रकाशित छ, आजभन्दा करिब 2 वर्ष अगाडि नै प्रकाशित भइसकेको पुस्तक हो. र अहिले काठमाडौँ आउनुभएको छोटो समयमा हामीले एकल कविता वाचनका लागि उहाँलाई निम्ता गरेका छौँ. र उहाँले कार्यक्रममा छिर्नुभन्दा अगाडि छोटो हाम्रो अनौपचारिक कुराकानीमा आज म सकेसम्म छोटा कविताहरू बढी वाचन गर्छु भन्नुभएको छ र समय रह्यो र मिल्यो भने अथवा उहाँले इच्छा गर्नुभयो भने लामो कविता पनि वाचन गर्न सक्नुहुन्छ. छोटा कविताकै क्रममा सम्भवतः यो 4थो 5औं कवितामा पुग्यौँ हामी. कुन छ अर्को?
अर्को कविता छ, ऊ आमा भन्दै घरभित्र पस्यो सौतेनी आमा केही बोलिनन्, बाबा पनि आमातिर हेर्दै विपरीत फर्किए, पुनः ऊ आमा भन्दै घर बाहिर निस्कियो.
छोटा कविता फुर्ने र लामा कविता फुर्ने मोमेन्टहरू क्षणहरू फरक हुन्छन् कि उस्तै खालका क्षणहरूमा फुर्छन्?
अब लामा कविता लेख्न जति सहज छ छोटो कविता लेख्न त्यति सहज छैन. पहिले म धेरै लामो कविता लेख्थेँ. काठमाडौँ उच्च शिक्षाको लागि पढ्ने क्रममा साथीहरूसँग यता बिरुवा ढुङ्गेनी भन्ने ठाउँतिर गइन्थ्यो र मेरो म सानैदेखि नै साथीभाइहरूमा कवि नामले एकदम परिचित थिए. अब कतिले होच्चाएर भन्थ्यो होला, कतिले लेखेले सुनेको भरले भन्थ्यो. र मलाई मेरो हातमा कतै हामी यात्रामा निस्कँदा एउटा कापी र एउटा कलम दिन्थे, म एक कापी पुरै भरेर कविता लेखिदिन्थेँ र सबैलाई खुसी हुने गरेर र लास्टमा हामी त्यो यात्रा टुङ्ग्ने बेलामा कविता सुन्थ्यौँ. र लामो कविताहरू हामी पढ्छौँ, अरूका पनि धेरै लामो कविता पढ्छौँ र पाठक आफैमा एउटा समालोचक हुने भएकाले र हामीले हेर्छौँ कि लामा कविताहरू पनि समालोचकले समालोचना गर्ने क्रममा छोटो बनाएर त्यसको राम्रो अंश ल्याएर राख्दै हुन्छ र समालोचना गरे हुन्छ र त्यो झन्झटबाट मुक्त भएर हामीलाई राम्रो लाग्ने अंश नै किन नलेख्ने कवितामा भनेर नै मैले त्यस्ता अंशहरूलाई कवितामा उतार्ने गरेका छु र ती कविताहरू आफैमा पूर्ण पनि हुन्छन् र लामी कविता लेखेर पूर्णता हुन्छ भन्ने हुँदैन जस्तो लाग्छ मलाई.
अर्को कविता सुनाउनुहोस् न.
ऊ परिवर्तनका लागि निरन्तर लडिरह्यो तर दिन कहिले अँध्यारो भएन, रात कहिले उज्यालो भएन, ऊ अझै भन्छ युद्ध अझै जारी छ.
छोटा कविताको क्रम चलिरहेको छ, अर्को पनि तयार गर्नुभयो.
पहिले तिमीलाई सम्झिएर तडपिन्थे, तिमीलाई नसम्झिएर पनि तडपिन्थे, अहिले तिमीलाई बिर्सिएपछि तडपिने श्रृङ्खलाको लगभग अन्त्य भएको छ.
कविता फुर्नको लागि कस्तो खालको इन्भाइरोमेन्ट हुनुपर्छ कि केही कुराहरूले झस्काउँछ कि घटनाक्रमहरूले झस्काउँछन् कि वातावरण अथवा तपाईँको भोगाई अनुभव दिमागमा यत्तिकै फुर्छ कि कस्ता बेलामा आउँछन्?
कविता लेखौँ भने अब गुणात्मक कविता लेख्न त एक्चुली नघोची त मनमा बिझ्नै पर्छ, चस्छ हुनै पर्छ. त्यत्तिकै सङ्ख्यात्मक रूपमा भन्दा पनि मैले मन नघोचिकन कहिले पनि लेख्दिनँ र त्यसले चाहिँ एउटा भावनात्मक सम्बन्ध भएको वा मनलाई हल्लाउन सक्ने मुटुलाई केही छुन सक्ने एउटा मानवीय संवेदनासँग जोडिएको केही कुराले अझ कविता बढी फुट्छ.
कस्ता कस्ता कुराले तपाईँलाई घोच्छ त ती संवेदनाहरू सम्झनुहुन्छ?
जस्तो त्यो आफ्नै दैनिकी जिउने क्रममा भएका घटनाले नै घोच्छन् र बाटोमा कोही सडक साथ देखेर पनि उसको त्यत्तिकै सडक साथ देखेर कविता फुर्ने होइन, तर त्यो सडक छापले बाटोमा कसैले केरा खाएर फाल्यो र त्यसले त्यो केरा उठाएर खाँदाखेरि बल्ल कविको मन पग्लिँदो रहेछ र त्यहाँनिर एउटा कविता बन्दो रहेछ. र सानामा आफ्नै दैनिकी जिउने क्रममा मैले जब स्कुल लाइफमा कविता लेख्थेँ र ती कविताहरू आज आएर ती कविताहरू कवितै थिएनन् रमाइलोको लागि लेखिन्थ्यो, तिमी फुलमा काँडा जस्ता कविता, तिमी प्रेसरको क्रममा सिटी जस्ता कविता। र आज आएर मैले त्यस्तो कविता लेखेर नि आज कवि भए भन्ने एहसास जब आफूलाई हुन्छ, र त्यतिखेर मैले लगभग 4-5 वर्ष अगाडि मैले त्यस्ता कविता लेखेर कवितालाई बारम्बार बलात्कार पो गरेको रहेछु, र बलात्कार गरे पनि म कवि भएँ, कविताको बाउ भएँ म। मान्छेले बलात्कार गरेर कहिले पनि बाउ हुन सक्दैन, तर म कविलाई कवितालाई हुन त हरेक कवि यसरी नै कवि भन्छ, मभन्दा फरक तरिकाले त बनेन हो, तर मैले त्यसपछि त्यो कुराले नै घोच्छ कहिले, त्यो कुराले घोचेर त्यो पास्टले त्यो भूतले त्यो अतीतले घोचेर मैले एउटा कविता लेखेँ। मेरो प्रत्येक पटकको बलात्कारले पनि आज मलाई बाबु बनाउँदो बनाउन सफल छ, उनी मेरो अवैधानिक पत्नी जसको कयन अस्वीकृतिमा मैले सयौं पुरुषार्थ देखाए, आज उनी नै मेरा लागि प्रिय छिन्। टुसा उम्रिँदा जमिन छेडिन्छ, फेरि जननीका ख्यालमा त्यसका सन्ततिहरू मौलाउन पनि त सक्दैनन्। हो ती जननी नै मेरो तृप्ति कुण्ड, जसको छर छायामा म हाँगिन झाँगिन सके, र पो आज बाबु भनी चिनेको छु।
कन्ठे रहेछ यो कविता त है तपाईँलाई?
मलाई कन्ठे हुन्छ, कविताहरू लेखेको कुराहरू अक्सर कन्ठे हुन्छ,
प्रायः सुकण्ठ गर्नु
कन्ठे हुन्छ प्रायः।
तपाईँ कुन कुन विधामा कलम चलाउनुहुन्छ? एउटा गजल सङ्ग्रह शौचालयमा ईश्वर यहीँ देखिहालियो, लिएरै आउनु भएको छ, विरुद्धमा कविता सङ्ग्रह देखियो, ती बाहेक अरू विधाहरू पनि?
साथीभाइहरूले आख्यान राम्रो छ आख्यानतिर हात हाल्नुहोस् भन्नुहुन्छ मलाई, र त्यो बाहेक लेख्न कथा लघु कथा त्यो आख्यानकै एउटा पार्ट हुन्थे। आख्यान लेखिसकेपछि अब यो लेख्छु भन्नु चाहिँ भनिरहनु पर्दैन, र आख्यानतिर हात हाल्ने सोच पनि हो, तर त्यसको लागि एउटा साधना राम्रो तपस्या चाहिन्छ, स्टडी चाहियो, र अबको 5-10 वर्षपछि एउटा राम्रो आख्यानको पुस्तक पनि लिएर आउँछु कि भन्ने
लागि। अब फेरि कविता सुनाउन, मैले गफ धेरै गरिरहेँ भने कविता सुन्न खोज्ने श्रोतालाई चाहिँ अन्याय गर्छु कि जस्तो लाग्न थाल्यो।
छोटो कविता पुनः। उनले मलाई कहाँ छौ भनेर सोधिन्, उनले मलाई कहाँ छौ भनेर सोधिन्, मैले भट्टीमा भनेर भन्न सकिनँ। उनले मलाई कहाँ छौ भनेर सोधिन्, मैले भट्टीमा भनेर भन्न सकिनँ, मैले काममा भनेर भनिदिए। यस्ता धेरै यथार्थहरूलाई म विश्वासले छोपिदिन्छु, आखिर विश्वासको काम नै यथार्थलाई छोप्नु रहेछ।
छोटा कविताको ट्रेन्ड कतिको छ नेपालमा?
नै लेखिराख्नु भएको छ अहिले, त्यस्तरी त्यो गजलको जस्तो बाढी नै आएको त छैन, तर लेख्नुहुन्छ अब लेख्ने साथीहरू जो केशव भट्टराई लगायत लेख्नुहुन्छ, र सुन्नेले पनि ओहो लामो कविता छोडेर लेखौँ भन्नुहुन्छ, तर मैले सुनेको चाहिँ छैन।
तपाईँको छोटा कविता लेख्नेहरूसँग नेटवर्किङ भइरहन्छ, कुराकानी सम्पर्कहरू?
त्यस्तो छैन, त्यस्तो छोटो कविता लेख्नेहरू हामी 2-4 होला, र मैले जस्तै एकदम सङ्ख्यामा सयौँको सङ्ख्यामा लेख्ने चाहिँ मैले देखेको छैन।
तपाईँलाई प्रभाव कसको पर्यो त पहिला सुरुमा छोटो कविता लेख्नको लागि?
मलाई प्रभाव खासै कसैको होइन, आफैदेखि आफ्नो प्रभाव हो, लेखिसकेपछि मेरो लामो कविता भन्दा र मैले सुनाइसकेपछि र उहाँहरूले दिने प्रतिक्रिया लामो कविताको भन्दा छोटा कविताको नै हाइरहने भएकोले मैले
त्यसमै
जागर चल्यो मलाई।
अर्को कविता सुनाउन।
मैले एउटा गोलो फल भनेर भने, मैले एउटा गोलो फल भनेर भने, उसले स्याउ भनेर भने, मैले सुन्तला सोचिरहेको थिएँ। मैले एउटा गोलो फल भनेर भने, उसले स्याउ भनेर भने, मैले सुन्तला सोचिरहेको थिएँ। फरक हाम्रो सोचाइमा होइन, फरक हाम्रो बुझाइमा पो रहेछ।
थोरै शब्दहरूको चयनबाट चाहिँ हामीले धेरै कुरा बोल्नुपर्छ छोटा कवितामा
एकदम,
र ती सबै सिलसिला मिलाउन सकियो भने मात्रै त्यो कविताहरूमा दम आउँछ
एकदम। अब मलाई चाहिँ अब लेख्ने बानी परेर नि होला, त्यो मिलाइरहनु पर्दैन, र मनमा चस्सो घोच्यो केही कुराले के भयो भने म लेखिहाल्छु, र काँडछाँट आजसम्म गरेको छैन।
ए, गर्नुभएको छैन, जस्तो राख्नुभयो त्यत्तिकै राख्नु?
त्यत्तिकै राख्नु।
कतिवटा जति लेख्नुभयो होला अहिलेसम्म कविता टोटलमा छोटा लामा गरेर, अथवा छोटा मात्रैको सङ्ख्या यति भन्ने पनि अन्दाज छ?
सङ्ख्यात्मक रूपमा त आजसम्म मैले 500 बढी कविता लेखेँ होला, त्यो एउटा माहौल पनि त्यो टिनेजर्समा त्यत्तिकै लेखिन्थ्यो, तर क्वालिटीको हिसाबले डेढ़ कविता होला
म फेरि कुराकानीलाई पनि जोड्छु तर कविता फेरि सुन्न रहर गरे
अर्को कविता डरै डरहरूमाझ एउटा डरपोकले इतिहास पल्टायो डरै डरहरूमाझ एउटा डरपोकले इतिहास पल्टायो र भन्यो हिजो त हामी बहादुर पो रहेछौँ यार
बडा रमाइलो कविता रहेछ यो तपाईँले छोटा कविताहरू मार्फत चाहिँ यसरी विभिन्न कुराको सन्देश आफूलाई दिमागमा जे आउँछ त्यो चिजलाई दिइरहनु भएको छ रहरै रहरमा लेख्दा लेख्दै कहिलेदेखि आफू कवि भएको जस्तो लाग्यो अघि भन्नुभयो नि तपाईँले हामी कहिले तिमी फुल म काँडा जस्ता कविता लेख्थ्यौँ अनि आफूलाई कवि भन्ठान्थ्यौँ तर होइन रहेछ पछि आएपछि मात्रै हामीलाई ज्ञान भयो त्यो कुरा भन्नुभयो नि कुन दिनबाट लाग्यो कि ओहो म अब चाहिँ जिम्मेवार कवि हुँदै आएँ है जस्तो
अब अहिले त जस्तो कविता लेखिसकेपछि त्यसलाई सम्प्रेषण गर्ने धेरै ठाउँहरू छ र एउटा कवि हाम्रो माहौल नेपालमा आज हाम्रो देशमा एउटा कवि हुनको लागि मलाई पुस्तक निकालेको दिनदेखि बल्ल म कवि भएछु भन्ने फिल भयो त्योभन्दा अगाडि त धेरैले भन्नुहुन्थ्यो तर नेपालमा एउटा यो जुन चलेको एउटा सिस्टमै छ यो पुस्तक ननिकालिकन कोही पनि कवि हुँदो रहन्छ र मलाई मलाई त भन्नु त धेरैले स्कुल लाइफदेखि सबैले कवि 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 भन्नुहुन्थ्यो सुन्नुहुन्थ्यो आफै ल सुन सुन भनेर सुनाइन्थ्यो तर पुस्तक बच्चा जन्माइसकेपछि आफ्नो सिर्जनालाई एक ठाउँमा एकबद्ध गरिसकेपछि मात्रै कवि भइँदो रहेछ
अर्को कविता सुनाउनु प्रदीपजी
ग्राहक आवश्यकताको विज्ञापन ग्राहक आवश्यकताको विज्ञापन अखबारमा छापेपछि पनि ग्राहक आवश्यकताको विज्ञापन अखबारमा छापेपछि पनि अन्तत व्यापार शून्य नै भएपछि व्यापार नै बन्द गरी भर्खर उसले राहदानी बनाएको छ
बाफ्रे पुरै देशको अवस्थालाई बोलिरहेको छ यो कविताले तपाईँको पुस्तक निस्केपछि कवि भएँ भन्ने भयो होइन पुस्तक विमोचन गरिसकेपछि यो पुस्तक चाहिँ कति प्रति निकाल्नु भएको थियो कति मान्छेहरूमा गयो नेपालमा कविताको मार्केट कस्तो रहेछ
अब कवितै बेचेर खान त सम्भव त गाह्रो छ एकदम तर
पाठकका हिसाबले
गाह्रो छ एकदम गाह्रो छ अब त्यसको लागि पनि हामीसँग अब सबभन्दा ठुलो कुरा पब्लिसिटी हो पब्लिसिटी भएर अब छिटपुट स्टेसनरीहरूमा सही तरिकाले पुस्तकहरू वितरण भयो भने त्यो सङ्ख्यात्मक रूपमा बिक्री होला नत्र विशुद्ध आफैले निकाल्दा मैले 1000 प्रति निकालेको हो र आज 2 वर्षमा लगभग मसँग सबै पुस्तकहरू भ्याएको अवस्था हो र कविताको मार्केट अब साहित्यमा हात चलाउने त कवितामा केही न केही लेखिरहेको हुन्छ र पछिल्लो समय गजल लेख्ने जुन एउटा माहौल आएको थियो नेपालमा र उनीहरू पनि कवितातिर आकर्षित छन् र कविता मात्रै यस्तो विधा हो जसले साहित्य लेखनमा आफूलाई दीर्घकालसम्म टिकाइराख्न सक्छ र सन्तोष पनि दिन्छ जस्तो लाग्छ मलाई
फेरि अर्को कविता सुनौ न प्रदीपजीको
मैले मेरो लोकप्रिय कविता तिमी नै हौ भन्नुको अर्थ मैले मेरो लोकप्रिय कविता तिमी नै हौ भन्नुको अर्थ तिमीलाई दुनियाँले पढुन् भन्नु चाहिँ कदापि होइन
अर्को कविता
हार्छु भन्दा पनि जित्छु हार्छु भन्दा पनि जित्छु जित्दिन भन्दा पनि जित्छु हार्छु भन्दा पनि जित्छु जित्दिन भन्दा पनि जित्छु आऊ कोही त हराऊ मलाई म जित्दा जित्दा हारेको छु
उज्यालो 19 नेटवर्कको कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ तपाईँ र एकल कविता वाचनमा आज हामीसँग बाँके कोहलपुरका कवि प्रदीप भट्टराई हुनुहुन्छ उहाँ काठमाडौँ आउनुभएको बेलामा हामीले यो कार्यक्रम तयार पारेका छौँ उहाँको कविता संग्रह विरुद्धमा र गजल संग्रह शौचालयमा ईश्वर प्रकाशित छ कवि प्रदीप भट्टराईका अरू कविताहरू लिएर हामी केही बेरमा आउनेछौँ उज्यालो सुन्दै गर्नुहोला
उज्यालो 19 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन
सीधा कुरा प्रश्न विचार उज्यालो 19 नेटवर्क
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। आजको कार्यक्रममा हामीसँग बाँकेका कवि प्रदीप भट्टराई हुनुहुन्छ। उहाँका कविता हामी सुनिरहेका छौँ। विशेष गरी आजको कार्यक्रममा उहाँले छोटा कविताहरू हामीलाई सुनाइरहनु भएको छ। प्रदीपजी, तपाईँलाई स्वागत गर्छु कार्यक्रममा फेरि म। र हामीले छोटा कविता निकै सुन्यौँ, तपाईँको लामा कविताको पनि एउटा स्याम्पल चाहिँ कमसेकम सुन्नुपर्छ जस्तो लागेर मैले नै तपाईँलाई आग्रह गर्दैछु। एउटा लामो कविता सुनौँ, त्यसपछि छोटाकै सिलसिला तपाईँले इच्छा गर्नुभए अनुसार छोटै कविताको सिलसिलालाई नै जारी राखौँला। यसमा लामो कविता एउटा सुनाउनुहोस् न, यही सङ्ग्रहभित्रै छ।
यही सङ्ग्रहभित्रकै सुनाएँ र यो गीती कविता हो।
कस्तो खालको छ?
अब
कसरी लेख्नु भएको थियो, कहिले लेख्नु भएको थियो?
यो घृणाको एउटा भयङ्कर रूप हो जस्तो लाग्छ मलाई यो कविता, यो गीती कवितै भनौँ। र उसले यति घृणा गर्छ कसैलाई, वा उसले यति घृणा गर्छ कसैलाई कि त्योभन्दा त्यसको बढी प्रकाष्ठा केही पनि छैन। र त्यही नै अन्तिम रूप हो। र उसको लागि ऊ संसारै छाड्न सक्छ, ऊबाट मरिसकेपछि पनि केही चाहँदैन भनेर एउटा त्यही सेन्समा लेखेको र माया प्रेमसँगै सम्बन्धित छ। यदि तिमीले पिलाएको एकै थोपा पानीले कतै मेरो जीवन बाँच्छ भने पनि म मृत्यु सजिलै स्वीकार्छु, बरु तिमीबाट खोज्दिन बाँकीहरू। यदि तिमीले बोलेको एकै शब्द निशब्दले कतै मेरो मन हाँस्छ भने पनि म रोइरोइ बाँच्न तयार छु, बरु तिमीबाट खोज्दिन बाँकीहरू। पाउनु छैन केही मलाई, गुमाउनुको सीमा रहेन, मनको त्यो नातो मनमै रहोस्, यो मन जस्तो त्यो मन भएन। यदि तिमीले बोलेको एकै वचन बोलीले कतै मेरो जीवन बिक्छ भने पनि म लीलामै बिक्न तयार छु, बरु तिमीबाट खोज्दिन बाँकीहरू। सृष्टि सारा सखाप भई तिमी र म मात्र रह्यौ भने पनि, सृष्टि चलाउन नि म तिम्रो हुन्न, सँगसँगै हामी भयौँ भने पनि, यदि तिमीले चढाएको एकै थुङ्गा फुलले कतै मेरो लास सिङ्गारिन्छ भने पनि म कुरूपै जल्न तयार छु, बरु तिमीबाट खोज्दिन बाँकीहरू।
यति धेरै घृणा कसरी पैदा भयो?
कविले पैदै भएर लेख्दैन। अब यस्तो पनि हुनसक्छ, यतिसम्म पनि कसैलाई घृणा गर्न सकिन्छ
भन्ने एउटा दृष्टान्त
मात्रै हो।
यो चाहिँ लामा कविताको एउटा स्वरूप हामीले प्रस्तुत गऱ्यौँ तपाईँको कविता। अब तपाईँकै इच्छाअनुसार छोटै कविता हामी सुन्छौँ। अर्को छोटो कविता कुन सुनाउनुहुन्छ?
अर्को छोटो कविता, के हुन्छ के हुन्छ जब घर नभएकाहरूको घर बनाउँछौ भने के हुन्छ? के हुन्छ जब घर नभएकाहरूको घर बनाउँछौ भने के हुन्छ? घर नभएकाहरूको पीडामा आफ्नै घर भत्काएर के हुन्छ? के हुन्छ जब घर नभएकाहरूको घर बनाउँछौ भने के हुन्छ? घर नभएकाहरूको पीडामा आफ्नै घर भत्काएर के हुन्छ?
अर्को छोटो कविता,
अन्ततः आफू नबिकेपछि उसले ईश्वरलाई बेचेर धेरै कमाएको छ, समग्रमा मन्दिर उसको व्यापार र ईश्वर वस्तु भएको छ।
बडा गजब छोटो कविता, सटीक कविताहरू हामी सुनिरहेका छौँ प्रदीप भट्टराईका कविताहरू आजको कार्यक्रममा एकल कविता वाचनमा। अर्को कुन सुनाउनुहुन्छ अब?
आज पुजारीले प्रहार गरेको त्यही पत्थरले उसको मृत्यु भएको छ। आज पुजारीले प्रहार गरेको त्यही पत्थरले उसको मृत्यु भएको छ, जसलाई उसले वर्षौंदेखि देउता मानेर पुजिरहेको थियो।
छोटा कविता लेख्न थाल्नु भएको चाहिँ कहिलेदेखि हो? यसलाई त स्पेसलाइज बनाएर ल्याउनु भयो होला यो बेलादेखि भन्ने, कि सुरुदेखि नै छोटा लामा बरोबर लेख्नुहुन्थ्यो?
सुरुदेखि होइन, यो लेख्न लागेको मैले 3-4 वर्ष भयो, तर लामो कविता लेखिराख्ने मान्छेलाई त्यसमा लामोमा पुरैमा सेन्स हाल्न पाइन्थ्यो भने यसमा सानोमा सेन्स हाल्ने हो। त्यो एउटा प्रयत्न गरेर सबैले लेख्छ जस्तो लाग्छ। र पहिला लामा कवितामा धेरै कुरा भन्न पाइन्थ्यो भने यसमा थोरैमा पनि धेरै भन्न पाइन्छ।
तपाईँका पाठक शुभचिन्तक मित्रहरूले चाहिँ कुन कविता बढी रुचाउनु भयो, लामो कि छोटो?
छोटो, सबैले छोटो रुचाउनु भयो। र एकचोटि प्रतिक्रिया, उहाँहरूको कविता सुनाइसकेपछि प्रतिक्रिया वा वा खतरा छ भनेर मात्रै हुँदैन, उहाँहरूको सुनिसकेपछि त्यो चेहराको एक्सप्रेसनहरू हुन्छ र उहाँहरूको हातकै एक्सप्रेसनहरू,
अथवा छोटा कविता त दिमागमा कण्ठ पनि हुन्छ होला राम्रो पाठकलाई।
धेरैले कण्ठ गरेर तपाईँको यो कविता यस्तो भयो भनेर मलाई ठाउँ ठाउँमा भन्नुहुन्छ र याद गर्न पनि सजिलो भयो। शीर्ष जति नै छ कविता र एउटा लेख्ने हामी जस्तो स्रष्टालाई त्यो भन्दा राम्रो कुरा केही पनि हुन सक्दैन।
कोहलपुर बाँके क्षेत्र चाहिँ आफैमा साहित्यिक क्षेत्र त्यता मध्यपश्चिमतिर चाहिँ साहित्यलाई साह्रै नै माया गरेको हामीले पाएका छौँ। अरू रेडियो कार्यक्रमहरू अथवा पत्र पत्रिकाहरूबाट पनि थाहा पाउँछौँ। तपाईँहरूको चाहिँ यसरी साहित्यमा चाहिँ प्र्याक्टिस बढी भएको हुनाले अथवा सँगै बस्ने माहौलहरू मिलेर केले गर्दा सृजना गर्नलाई समय, अवसर, परिस्थिति, मौका, दिमाग फुर्ने अथवा जाँगर पलाएर आउने हुन्छ?
एउटै ध्येय, एउटै उद्देश्य, एउटै सोख भएका मान्छेलाई सँगै जुटाइदियो भने त्यहाँ अवसरहरू धेरै खडा हुन्छन् र आफू लेखेका कुराहरू त्यहाँ सुनाउनु पनि पाइने भयो। र कोलपुरमा हाम्रो पूर्णिमा साहित्यिक प्रतिष्ठान भन्ने एउटा संस्था छ र त्यो संस्था पछिल्लो समयमा मध्य र सुदूरपश्चिममा बौद्धिक गजल वा बौद्धिक कविता बौद्धिक साहित्यतिर अग्रसर गराउन एकदम तत्पर छ र पछिल्लो समयमा जुन मध्य र सुदूरपश्चिममा गजल वा कविता जुन लेखिने क्रम जुन एकदम व्याप्त रूपमा अगाडि बढिरहेको छ र त्यसको पछाडि हाम्रो पूर्णिमा साहित्यिक प्रतिष्ठानको योगदान एकदम विशेष किसिमको अतुलनीय छ जस्तो लाग्छ मलाई।
तपाईँहरू आबद्ध हुनुहुन्छ त्यसमा, तपाईँलाई पनि त्यही प्र्याक्टिसले चाहिँ जाँगर चलाइरहन्छ?
अब त्यो प्र्याक्टिसले पहिले देख्ने लेख्ने मान्छेलाई बजार के हो, कस्तो खालको कविता लेख्नुपर्छ, कस्तो खालको प्र्याक्टिस गर्दा ठिक हुन्छ, हामी माहौलमा ग्रुपमा कुरा गर्न पाउने भयौँ र त्यो त्यसको अवसरहरूको हामीलाई एकै ठाउँमा भेला गराउने अवसरहरूको सृजना हाम्रो पूर्णिमा प्रतिष्ठान हाम्रो पूर्णिमा साहित्यिक प्रतिष्ठान भन्ने संस्था छ जसको म उपाध्यक्ष पनि छु र त्यसले बेला बेलामा गोष्ठीहरू सभाहरू गरिरहन्छ र त्यसैबाट पनि हामीले धेरै कुरा बुझ्न पाउँछौँ।
अर्को कवितामा जाउन फेरि,
उसले भट्टीमा बसेर चिया नै पिउने गरेको खोइ किन दुनियाँले पत्याउँदै पत्याएन। उसले भट्टीमा बसेर चिया नै पिउने गरेको खोइ किन दुनियाँले पत्याउँदै पत्याएन। अचेल ऊ चिया पसलमा बसेर रक्सी पिउँछ।
बडा कतलाग्दो, मलाई एकचोटि आफैलाई पनि वाचन गर्नु मन लाग्यो। तपाईँले यस्तै गरी मिलाएर वाचन गर्न जान्दछु जान्दिनँ, छोटा कविता वाचन गर्दा त पछाडिको शब्दलाई अझ बुझ्ने गरी गर्नुपर्ने रहेछ। उसले भट्टीमा बसेर चिया नै पिउने गरेको खोइ किन दुनियाँले पत्याउँदै पत्याएन। अचेल ऊ चिया पसलमा बसेर रक्सी पिउँछ। यो चाहिँ यो कविता अझ हुन त अरू कविताहरू पनि राम्रो छन्, ठ्याक्कै दिमागमा मेरो घुमे। मैले एकपटक फेरि प्रदीप सरकै आवाजमा सुन्न चाहेँ यो कवितालाई।
उसले भट्टीमा बसेर चिया नै पिउने गरेको खोइ किन दुनियाँले पत्याउँदै पत्याएन। अचेल ऊ चिया पसलमा बसेर रक्सी पिउँछ।
बडा रमाइलो लाग्यो। अब अर्को कवितामा जाउँ हामी। छोटो कविता सुनिरहेका छौँ, प्रदीप भट्टराईको कविता विरुद्धमा कविता सङ्ग्रहबाट वाचन गर्दै हुनुहुन्छ।
फरक फरक तिमी र ममा मदिरा र पानी जत्तिकै हो। फरक तिमी र ममा मदिरा र पानी जत्तिकै हो। तिमी प्यासमा मदिरा पिउँछौ, म रहरमा मदिरा पिउँछु।
छोटा कविता के क्रम, अर्को जोडौँ।
उसले भन्यो तिम्रो पहिला गएकी श्रीमती र मेरो पहिला नगएकी श्रीमतीमा फरक यति मात्र छ, मेरो श्रीमती पहिला गएकी छैन।
अब अर्को कविता सुनाउनुहोस्।
मेरो कमजोर मुटुमा प्रस्थान गर्ने द्वारमा आरने ताला लागेको खबर पश्चात चापी खोज्न निस्किएकी सुलोचना अझैसम्म फर्किएकी छैन। म चापी खोज्न जाउँ कि सुलोचना।
बडा मलाई दोहोऱ्याउनै मन लाग्यो, रोक्नुहोस् यसैलाई दोहोऱ्याइदिनुहोस् न एकचोटि।
मेरो कमजोर मुटुमा प्रस्थान गर्ने द्वारमा आरने ताला लागेको खबर पश्चात चापी खोज्न निस्किएकी सुलोचना अझैसम्म फर्किएकी छैन। म चापी खोज्न जाउँ कि सुलोचना।
तपाईँ व्यापारी पहिला हुनुभयो कि कवि पहिला हुनुभयो भनेर म सोध्दिनँ, किनभने व्यापारी त बुझ्ने भएपछि हुनुभयो होला, कवि त सानैदेखि हुनुभयो होला, अहिलेदेखि तपाईँ टिनेजरदेखि नै कविता लेखेको कुरा गर्दै हुनुहुन्थ्यो। व्यापारी आफ्नो व्यापारी पेसालाई चाहिँ कविले रोक्छ कि अथवा कवि पेसालाई व्यापारले कहिलेकाहीँ अप्ठ्यारो पार्छ?
अब साहित्य विधा यस्तो हो, त्यसले कहिले कुनै पनि केही कुरालाई कहिले पनि रोक्दैन। त्यसले एउटा भरोसा दिन्छ, त्यसले एउटा साहस दिन्छ सबभन्दा ठुलो कुरो त्यसले निडर पनि बनाउँदो रहेछ, हक्की पनि बनाउँदो रहेछ, र मेरो साहित्यलाई मेरो व्यापारले रोकिरहेको छ वा नोकरी गर्ने जागिर गर्ने मान्छेहरू हुन्छन् वा विभिन्न फोर्सहरूमा काम गर्ने सरकारी निकायमाहरू काम गर्नेले उनीहरूको काममा साहित्यले केही पनि रोकेको हुँदैन, कहिले पनि प्रभाव पारेको हुँदैन, तर साहित्यमा चाहिँ अरूले मलाई चाहिँ पर्सनल्ली मेरो साहित्यमा चाहिँ म व्यापारमा बढी बिजी हुने भएको नाताले अझै टाइम दिनु जस्तो लाग्छ र कहिले पनि टाइमको अभाव चाहिँ सधैँ हुन्छ साहित्यलाई।
व्यापारको कुरा हामीले धेरै गऱ्यौँ तर तपाईँको व्यापार के हो भनेर सोधिएन।
म मेरो होटल छ कोहलपुरमा र कोलपुरको चोकेमा एउटा होटल छ, होटल पप लाइफ प्राइभेट लिमिटेड भन्ने, र मध्यपश्चिमको मध्य र सुदूरको केन्द्रबिन्दुमा मध्य र सुदूरपश्चिमको प्रवेशद्वारको सेन्टरमै अवस्थित होटल हो त्यो, र भर्खर मात्रै खुलेको होटल हो र अहिलेको त्यस्तो स्टार लेभलको होइन तर हाईफाई होटल नै हो। र त्यो बाहेक म इलेक्ट्रोनिक्स व्यवसाय हुँ, त्यो बाहेक म केही रूपमा रेडियोकर्मी पनि हुँ।
त्यो त हामी अघि सुरुवातमा पनि भन्यौँ, रेडियो कोहलपुरको प्रबन्ध निर्देशक हुनुहुन्छ
र त्यो बाहेक मेरो एउटा फाइनेन्स छ,
यी व्यापारहरूमा आबद्ध हुनुहुन्छ। तपाईँको कवितामा चाहिँ व्यापार आउँछ कि आउँदैन? कहिले काहीँ व्यापार सम्बन्धी कविता पनि लेख्नु भएको छ कुनै? अब व्यापारलाई उनेर लेख्नु भएको छ?
आफूले त्यस्तो खासै लेखेको छैन तर कहीँ न कहीँ कुनै न कुनै रूपमा आफूले जिउने दैनिकीका घटनाहरू त कवितामा आइ नै हाल्छन्।
अब कुन सुनाउनुहुन्छ?
काका काका म तिसको भए, काका म तिसको भए, तिमीले ठुलो मान्छे भएस भनेर दिएको आशिक आज पूर्ण भएको छ, होइन त?
बडा मिठो कविता सुनियो यो पनि। अर्को सुनाउनुहोस्।
तिमीलाई फुलहरूसँगै, तिमीलाई फुलहरूसँगै काँडाहरू पनि विघ्न मनपर्ने थाहा पाएपछि मैले बोटे उखलेर उपहार ल्याएको छु।
प्रदीपजी, तपाईँको कविता सुनिसकेपछि तपाईँका पाठकले कविता अथवा गजल तपाईँको साहित्यमा तपाईँलाई असाध्यै प्रशंसा वा असाध्यै आलोचना गरेका केही मेमोरीहरू सम्झनुहुन्छ?
मलाई कवितामा त आजसम्म कसैले पनि यो भएन यता भएन भनेर कहिले पनि भन्नुहुन्न, बरु लेख्ने कति भाइहरू हुनुहुन्छ मलाई पठाउनुहुन्छ, म सच्चाइदिन्छु र सच्चाउने योग्य पनि आफूलाई ठान्दैन, यो गरिदिनु पऱ्यो भन्नुहुन्छ र अचाल त बानी नै भएको छ, देख्ने बित्तिकै हल्का सुधार दिने, तर त्यो पनि गलत हो, उनीहरूको मौलिक सिर्जनाहरूलाई तोडमोड गरिदिनुहुन्न, तर त्यो प्रयास पनि गर्छु मैले। र मेरा कविताहरू सुनिसकेपछि मलाई कतिले भन्नुहुन्छ कतिका कविताहरू सुनिन्छ त्यो कविताहरूमा नाम नराखे पनि, जस्तो कुनै एबी भन्ने मान्छेको नाममा एउटा कविता प्रकाशित भयो र त्यो कवितामा नाम एबी नराखे पनि शैलीले गर्दाखेरि फलना कविता भनेर चिनिहालिन्छ, तर तपाईँको कवितामा चाहिँ प्रदीप भट्टराई नराखिदिनु चिन्ने गाह्रो हुन्छ, त्यो शैली चाहिँ एकदम फरक हुन्छ, भिन्नै हुन्छ भनेर भन्नुहुन्छ र आलोचना चाहिँ मलाई कसैले पनि गरेको अहिलेसम्म थाहा छैन र त्यसैले होला मैले अलि कवितातिर नै सुधार गर्न सकेको छैन कि अब आलोचना
गरिदियो भने आफूमा सुधार हुन्थ्यो भन्ने आशा छ,
गल्ती छन् होला ठाउँ ठाउँमा तर आलोचना कहिले पनि नगरेको हुनाले मैले आफूलाई सुधार्न चाहिँ पाएको छैन कि जस्तो लाग्छ मलाई।
फेरि कविता सुनाउन।
मेरा हरेक सिर्जनाहरू शौचालयमै सृजित भएको यथार्थता थाहा पाएदेखि म शौचालयमै ईश्वर खोजिरहेछु।
तपाईँको यो गजल सङ्ग्रहको नाम यसमा आयो है यो कविताभित्र, यो कुनै थिम हो?
शौचालयमा ईश्वर, शौचालयमा ईश्वर मेरो गजल सङ्ग्रहको नाम हो, त्यो चर्चामा पनि रह्यो, विवाद पनि भयो, त्यो चाहिँ मेरो धेरै आलोचना खेप्नु पऱ्यो मैले, अब प्रशंसा पनि त्यस्तै आयो तर 50-50 आयो, अब त्यस्तो कवितामा चाहिँ भएको छैन तर शौचालयमा ईश्वर मैले यो कविताले पुष्टि गर्छ जस्तो लाग्छ मलाई।
एकचोटि फेरि सुनाउने यो कविता।
मेरा हरेक सिर्जनाहरू शौचालयमै सिर्जित भएको यथार्थता थाहा पाएदेखि म शौचालयमै ईश्वर खोजिरहेछु।
भनेपछि हामीलाई दिमागमा चाहिँ शौचालयमा हुँदाखेरि फुर्छ भन्ने आशय हो यसको?
जुन ठाउँले मेरा सन्तान बराबरको मलाई कविता राम्रा कविताहरू जुन ठाउँमा उत्पत्ति हुन्छ त्यो ठाउँमा भगवान् छैनन् भनेर मैले कसरी विश्वास गर्नु हो? त्यही भएर त्यस्तो राम्रो सिर्जनाहरू सृजित हुने ठाउँमा भगवान् त मैले खोज्न पाउनु पऱ्यो नि, तर त्यो ईश्वरका विरुद्ध नभएर ईश्वरप्रतिको मेरो एउटा अव्यक्त आस्था हो, त्यो अझ म बढी भक्तिभाव ईश्वरप्रति, अरूले धेरै ठाउँमा खोजे मलाई शौचालयमा नै खोज्दै म सबभन्दा ठुलो भक्त हुन खोजेँ ईश्वरको।
जहाँ नपाउँचे रवि वहाँ पहुँचे कवि भने जस्तो कविको दिमागले के सोच्छ र त्यही अनुसारको एउटा तपाईँको विश्वास त्यसमा रह्यो र त्यसैलाई तपाईँले नाम दिएर यता कविता पनि लेख्नुभयो गजल सङ्ग्रहको टाइटलै त्यही दिनुभयो।
गजलहरू मेरा अधिकांश त्यही शीर्षक अनुसार पनि छन् र धेरै विवाद पनि भयो। अब कविताको कार्यक्रम हो, अब गजल सम्बन्धी अब गजलमै कुरा गर्छ,
अरू कुनै बुलबुल कार्यक्रममा एकदिन हामी बसौँला। अबले सुनाउनुहोस् न कविता अर्को कुन सुनाउनुहुन्छ।
बाले बाले उसलाई आफन्त नबनाइदिएपछि म नजन्मदै मेरो दुश्मन जन्मिसकेको थियो। बाले उसलाई आफन्त नबनाइदिएपछि म नजन्मदै मेरो दुश्मन जन्मिसकेको थियो। आज वर्षौँदेखिको ऊसँगको कटुताले मलाई कता कता लाग्दैछ। म बाबु हुनु अगावै मैले उसलाई आफन्त बनाउनु पर्छ, नत्र मेरो छोरोले पनि म जस्तै नजन्मदै एउटा दुश्मन जन्माइसकेको हुनेछ।
छोटो कवितामा एकदमै छिटो कम शब्दहरूमै शब्द पनि धेरै खर्चिनु नपरिकन प्रभावकारी शैलीले हामीलाई ओहो भन्ने खालको सास छोड्नुपर्ने खालको चाहिँ सामग्री आउने जस्तो मेरो बुझाइ रह्यो अहिलेसम्मका कविता सुन्दै जाँदाखेरि। अर्को सुनाउनुहोस् न फेरि, हामीसँग समय कम छ तर म फटाफट कविता सुन्न खोजिरहेको छु। अब दुई तीन मिनटभन्दा बढी हामीसँग समय छैन, त्यसकारण छोटा कविता दुई चारवटा यही बिचमा सुनिहालौँ।
कसैले सम्झाएपछि मैले तिमीलाई सम्झिए अनि बल्ल पो पत्तो पाए मैले तिमीलाई बिर्सिएको पो रहेछु।
अर्को कविता,
आज फेरि तिमीलाई सम्झिन पुगे हिजो न हो बिर्सने कसम खाए थे अस्तिको हाम्रो माया।
अर्को,
एउटा जङ्गलबाट दरबार छिर्यो अर्को दरबारबाट जङ्गल हिँड्यो महाशयले जङ्गे र बुद्धको बीचको फरक यसरी प्रस्टायो।
यसलाई फेरि सुन्न मन लाग्यो।
एउटा जङ्गलबाट दरबार छिर्यो अर्को दरबारबाट जङ्गल हिँड्यो महाशयले जङ्गे र बुद्ध बीचको फरक यसरी प्रस्टायो।
हामीसँग समय एकदमै कम छ, अब एउटा वा दुईटा तपाईँले छानेर कुनै कविताहरू छोटा कविता फेरि सुनाइदिनु होला, त्यसपछि हामी आजको कार्यक्रमबाट बिदा माग्छौँ।
अतीत मेरी प्रेमिका भविष्य मेरो छोरो, अतीत मेरी प्रेमिका भविष्य मेरो छोरो, म वर्तमानमा आफूलाई खोजिरहेछु। मेरी श्रीमती चाहिँ म कहाँ हराए भन्दैछ, म कसरी भनौँ तिमी त मेरो तिनै कालखण्डमा थोर बच्छौ भनेर।
अब एउटा कविता सुनौ।
आमा बाबु भएको टुरो विवाह अगावै कि विधवा, यस्तै हुँदो रहेछ पहिचानविहीन देशको मान्छे।
यसलाई दोहोऱ्याएर सुनौ अनि हामी बिदा मागौ।
आमा बाबु भएको टुरो विवाह अगावै कि विधवा, यस्तै हुँदो रहेछ पहिचानविहीन देशको मान्छे।
साह्रै खुसी लाग्यो प्रदीपजी, हामीसँग अझै कविता सुन्न मन थियो, तपाईँको कविताहरू सकिएका पनि थिएनन्, मैले चाहिँ समयले गर्दा अब बिदा माग्ने बेला भयो। यो बीचमा यति छोटा कविता लेख्ने कविलाई केही भन्न मन थियो र मैले सोधिनँ कि जस्तो पनि लाग्दैछ, केही भन्नुहुन्छ?
तपाईँले जुन आज मलाई यहाँ बोलाएर बोल्ने अवसर दिनुभयो यसको लागि म तपाईँलाई एकदम हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र पछिल्लो समयमा यो कविता लेखन पनि धेरै अगाडि आइरहेको छ, तर लेख्ने क्रममा हामीले संख्यालाई भन्दा एउटा गुणलाई, एउटा राम्रो कविता लेखियोस् भन्ने सोच्नुपर्छ। र संख्याकै रूपमा लेख्दै जाने हो भने दिनमा दसवटा कविता लेख्नुभन्दा दस दिनमा एउटा कविता लेखेको धेरै राम्रो होला जस्तो लाग्छ मलाई। र कविता एकचोटि कसैलाई सुनाइसकेपछि त्यसले प्रभाव पार्न सकेन भने त्यस्ता कविता लेख्नुको कुनै तुक हुँदैन। त्यही भएर राम्रो कविता लेखौँ, राम्रो साहित्य गरौँ, यही भन्न चाहन्छु।
तपाईँलाई यो सबै कार्यक्रम सुनिसकेपछि तपाईँको कविता मन पराएर कसैले सम्पर्क गर्न चाहनुभयो तपाईँलाई, अथवा तपाईँले भने जस्तै आलोचना गरिदिन चाहनुभयो भने तपाईँलाई कसरी सम्पर्क गर्ने?
मलाई सिधै मेरो नम्बरमा फोन गर्दा हुन्छ, वा मलाई मेरो इमेल एड्रेस popyurlife@gmail.com मेल गर्न सकिन्छ, वा प्रदीप भट्टराई भनेर फेसबुकमा सर्च पनि गर्न सकिन्छ, वा मेरो मोबाइल नम्बर 98025 18650 कल गर्दा पनि हुन्छ।
98025 18650 तपाईँलाई सम्पर्क गर्न सकिन्छ। हवस् प्रदीपजी, काठमाडौँ आउनुभएको बेलामा हामीलाई समय दिनुभयो र तपाईँको कविता सङ्ग्रह विरुद्धमा भित्र रहेका छोटा कविताहरू सुनाउनु भयो। लामा कविताको क्रम त अझै बाँकी रहे, समय रहेमा फेरि अर्को कुनै कार्यक्रममा बसाइ बसाउँला हामी। हवस्, हाम्रो कार्यक्रममा आउनुभएकोमा हार्दिक धन्यवाद।
हस्, धन्यवाद।
हस् त अर्को दिनसम्मका लागि बिदा चाहन्छौ। अर्को दिन अर्का कविका साथ आउँछौ। एकल कविता वाचनबाट प्राविधिक साथी दिनेश निरौला र म अच्युत किमिरे पनि बिदा हुन्छौ। नमस्कार, शुभरात्रि।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।